बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलाम वालेकुम नाज़रीन। ज़ाविया निगाह में आप सभी का खैर मकदम है। हस्ब मामूल नाज़रीन, आज भी हम हफ्ते के अहम वाक़यात और तगयुरात पर एक नज़र डालेंगे। तो आइए मुलाहजा फरमाइए हमारी आज की गुफ्तगू के मौजूआत।
इस्लामी बेदारी और इत्तेहाद उम्मत की जरूरत पर ताकीद। बैंकारी पाबंदियां और यूरोपीय यूनियन की मुश्किलात। हिंदुस्तान में नई सियासी जमात के कायम का ऐलान। अमेरिका एक बार फिर इक्तिसादी जमूद की जानिब गामजन। इस्लामी इनकलाब ईरान और आलमी इस्लामी बेदारी।
राबते के लिए हमारा ईमेल है zawiya_nigah@sahartv.ir।
नाजरीन, कायदे इनकलाब इस्लामी ने आलम इस्लाम में फैली इस्लामी बेदारी की लहर को वादे इलाही के एक हिस्से की तकमील से ताबीर किया। आपने फरमाया कि साम्राज्य ताकतें दुनिया इस्लाम में तफरका डालने की कोशिश कर रही है, लिहाजा मुस्लिम दानिश्वरों को चाहिए कि इत्तेहाद बैनुल मुस्लिमीन की कोशिश करें। मुलाजा फरमाइए इस सिलसिले में हमारा तबसरा।
कायदे इनकलाब इस्लामी आयतुल्लाह अल-उज़्मा सैयद अली खामेनाई ने अपने खिताब में पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम और फरजंद रसूल हजरत इमाम जाफर सादिक अलैहिस्सलाम के यौम विलादत की मुबारकबाद पेश करते हुए इस्लामी दुनिया बिलखसूस शिमाली अफ्रीका की इस्लामी बेदारी को वादे इलाही की तकमील का एक हिस्सा करार दिया। आपने फरमाया कि आज इस्लामी बेदारी के मुकाबले में साम्राज्य दुनिया इख्तिलाफ और तफरका डालने और इस्लामी मुल्कों में मुसलमानों को आपस में लड़ाने की पॉलिसी पर अमल कर रही है। बिनाबरी इस्लामी दुनिया के दानिश्वरों, माहिरीन सियासत और स्कॉलरों का फरीजा है कि उम्मत मुस्लिमा के लिए दुश्मन के मंसूबों की तशरीह करें और इत्तेहाद इस्लामी के लिए संजीदगी के साथ कोशिश करें। कायदे इनकलाब इस्लामी आयतुल्लाह अल-उज़्मा सैयद अली खामेनाई ने फरमाया कि आज इस्लामी बेदारी की तहरीक के आगाज से इस्लामी दुनिया के हालात खातमुन नबीयीन रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम के अहकामात की अमली पैरवी के लिए साजगार हो गए हैं। आपने फरमाया कि इस्लामी दुनिया पर मगरब वालों के दसियों साल के तसल्लुत और दबाव के बाद अब मुसलमान ये एहसास कर रहे हैं कि इस्लाम उनकी इज्जत, सरबुलंदी और खुद मुख्तारी के लिए हालात साजगार बना सकता है और उम्मत इस्लामिया की तमाम आरजुएं इस्लाम की बरकत से पूरी हो सकती हैं। कायदे इनकलाब इस्लामी आयतुल्लाह अल-उज़्मा सैयद अली खामेनाई ने फरमाया कि आज मुसलमानों के दरमियान मगरब की साम्राज्यी ताकतों के मुकाबले में डट जाने और मगरबी मुल्कों को मजबूर कर देने का जो जज्बा और तवानाई पैदा हो गई है वो सब इस्लामी बेदारी की बरकतों का नतीजा है। आपने फरमाया कि इस्लामी बेदारी जो ईरान के इस्लामी इनकलाब से शुरू हुई और अब आलम इस्लाम में फैलती जा रही है वादे इलाही की तकमील और फतह कामरानी की समत गामजन होने की अलामत है। आयतुल्लाह अल-उज़्मा सैयद अली खामेनाई ने इत्तेहाद इस्लामी के नारे को एक मुकद्दस नारा बताया और फरमाया कि इमाम खुमैनी रहमतुल्लाह अलैह ने अपनी पूरी हयात में बारहा इस पर ताकीद फरमाई कि हम इस्लामी भाईचारे पर यकीन रखते हैं और उनका ये मिशन उनके बाद आज भी जारी है। कायदे इनकलाब इस्लामी ने इस बात का जिक्र करते हुए कि इख्तिलाफात और तफरका डालने की साजिश का मुकाबला करने का वाहिद रास्ता मुसलमानों के दरमियान इत्तेहाद का एहसास है। मुसलमानों के दरमियान इख्तिलाफात पैदा किए जाने के नतीज के कुछ नमूनों में जुमला पाकिस्तान के वाकयात, शाम में लोगों के कत्लेआम, बहरीन के अवाम को दबा दिए जाने और मिस्र में अवाम के एक दूसरे ही के सामने आ जाने जैसे वाकयात का हवाला दिया। आपने फरमाया कि मुसलमान अकवाम के दरमियान या किसी भी इस्लामी मुल्क में किसी भी तरह का इख्तिलाफी इकदाम अंजाम देना यकीनी तौर पर उस जमीन पर खेलने के मुतरादिफ है जिसे दुश्मन ने तैयार किया है।
नाज़रीन, यूरोपीय यूनियन ने इस्लामी जमहूरिया ईरान के मुख्तलिफ शुबों पर पाबंदी लगा रखी है, इसमें बैंकारी का शोबा भी है। यूरोपीय यूनियन की जानिब से ईरान के मिल्लत बैंक पर लगाई जाने वाली पाबंदियों के जो असबाब व इलल यूरोप की एक अदालत में पेश किए गए, عدالت نے اسے مسترد کر دیا۔ ملاحظہ فرمائیے ہمارا تبصرہ۔
ایک یورپی عدالت نے اپنے حکم کے ذریعے ایران کے خلاف لگائی جانے والی بینکاری پابندیوں کو منسوخ کر دیا ہے۔ یورپ کی جنرل کورٹ نے اپنے فیصلے میں کہا ہے کہ یورپی یونین ایران کے متنازع جوہری پروگرام میں ملت بینک کے کردار کے بارے میں کافی ثبوت اور شواہد پیش کرنے میں ناکام رہی ہے۔ یورپی یونین نے جولائی 2010 میں ایران کے ملت بینک کے خلاف پابندیاں عائد کر دی تھیں۔ یورپی یونین نے ملت بینک کے خلاف پابندیاں یہ کہہ کر عائد کی تھی کہ یہ بینک ایران کے جوہری پروگرام کے لیے کام کرنے والی کمپنیوں کو مالیاتی سہولتیں فراہم کرتا ہے۔ یورپی عدالت کے اس فیصلے کا واضح مطلب یہ ہے کہ ایران کا ملت بینک یورپ میں اپنا کاروبار ایک بار پھر شروع کر سکتا ہے۔ یورپی یونین کی پابندیوں کی وجہ سے یورپ میں اس بینک کے تمام اثاثے منجمد ہو گئے تھے اور عالمی تجارت میں بھی اس کا کردار ختم ہو کے رہ گیا تھا۔ یہ سلسلہ 3 سال تک جاری رہا اور عالمی سطح پر اس بینک کی سرگرمیاں معطل رہیں۔ عدالت کے حکم کے مطابق کیونکہ یورپی یونین مذکورہ ایرانی بینک کے خلاف عائد کی جانے والی پابندیوں کے بارے میں کافی شواہد اور ثبوت پیش نہیں کر سکی ہے، لہذا وہ اپنے فیصلے کا دفاع کرنے میں ناکام ہو گئی ہے۔ زیولا انٹرنیشنل لا کمپنی نے اپنے بیان میں کہا ہے کہ ایران کا ملت بینک اب عالمی سطح پر اپنی تمام تجارتی اور اقتصادی سرگرمیاں پھر سے شروع کر سکتا ہے اور پابندیوں کے نتیجے میں اسے جو نقصان اٹھانا پڑا ہے اس کے ازالے کی کوشش بھی کر سکتا ہے۔ ملت بینک کے وکلاء نے بھی اعلان کیا ہے کہ وہ بینک کو پہنچنے والے نقصانات کے ازالے کے لیے یورپی یونین کے خلاف تاوان ادائیگی کا دعویٰ دائر کرنا چاہتے ہیں۔ یورپ کے سیاسی اور قانونی ماہرین کا کہنا ہے کہ عدالت کے اس فیصلے سے یورپی یونین کی ایران کے خلاف پابندیوں کی پالیسی کمزور پڑ سکتی ہے۔ یورپی عدالت انصاف نے اگست 2012 میں بھی ایک فیصلہ جاری کیا تھا جس میں 5 ایرانی بینکوں کو یورپی یونین کی پابندیوں کی فہرست میں شامل کیے جانے کو غیر قانونی قرار دیا گیا تھا۔ 2010 کے بعد سے یورپی یونین نے امریکہ کے دباؤ کے تحت ایران کی جوہری سرگرمیوں کے خلاف جھوٹے دعووں کی بنیاد پر پابندیوں کی پالیسی مزید سخت کر دی ہے۔ یورپی یونین کے 27 رکن ملکوں پر ایران سے تیل کی درآمد پر پابندی اور یورپ میں ایرانی بینکوں کی سرگرمیوں کی ممانعت ان پابندیوں میں سر فہرست ہیں۔ یہ سمجھنا کہ پابندیوں کے ذریعے اسلامی جمہوریہ ایران دشمن طاقتوں کے مطالبات اور خواہشات کے سامنے گھٹنے ٹیک دے گا اور پرم مقاصد کے لیے جوہری ایندھن کی تیاری کی غرض سے یورینیم کی افزودگی کے قانونی حق سے دستبردار ہو جائے گا خام خیالی ہے۔ اس کے برخلاف موجودہ صورتحال اس بات کی نشاندہی کرتی ہے کہ ایران نے مغرب کی عائد کردہ پابندیوں کو ہی چیلنج کر دیا ہے۔ امریکہ ایران پر دباؤ بڑھانے اور اسے اقتصادی جمود کا شکار بنانے کی کوشش کر رہا ہے اور اس نے یورپی یونین کو بھی اپنی پالیسیوں کی اندھی تقلید پر مجبور کر رکھا ہے۔ اس کے نتیجے میں یورپی یونین نہ صرف ایران میں اقتصادی تعاون کے بہت سے مواقع گنوا چکی ہے بلکہ پابندیوں کے حوالے سے قانونی دردسر کا بھی سامنا کر رہی ہے اور ایران کی پابندیوں کے حوالے سے اسے اپنے اجلت پسندانہ، غیر منطقی اور غیر قانونی اقدامات کا تاوان بھی خود ہی ادا کرنا پڑ رہا ہے۔
ناظرین، ہندوستان میں ایک نئی سیاسی جماعت کی تشکیل کا اعلان کیا گیا ہے۔ ہندوستان کی کمیونسٹ پارٹی کے رہنما اتل کمار انجان کا تبصرہ ملاحظہ فرمائیے۔
انا ہزارے صاحب نے جو اپنی نئی پارٹی بنائی ہے اس میں انہوں نے اعلان کیا ہے کہ وہ چناؤ نہیں لڑیں گے، لیکن اس تنظیم کی طرف سے وہ ملک بھر میں عوامی سوال، سماجی سوال اور جو اس ملک کے اندر کرپشن کا سوال ہے، سرکاری محکمے میں جو لوٹ خسوٹ ہے اس کا سوال ہے اور بڑے افسروں اور نیتاؤں کی جو لوٹ ہے سرکاری دولت کی، سماجی دولت کی، اس کے خلاف وہ مہم چلائیں گے۔ تو یہ جو ان کی مہم ہے یہ پہلے سے چل رہی ہے اور اس مہم کے ساتھ ساتھ ان کا یہ کہنا ہے کہ سماج اور سرکار کی جو دولت ہے اس کو جس طرح سے لوٹا جا رہا ہے سیاسی حکمرانوں کی طرف سے اور افسروں کی طرف سے، اس کو روکنے کے لیے ایک بڑے ادارے کی ضرورت ہے اور اس ادارے کا نام انہوں نے کہا کہ لوکپال ہے۔ ہندوستان میں لوکپال کی بنائے جانے کے سوال پر پچھلے 50 سال سے بحث چل رہی ہے، لیکن پچھلے 50 سالوں سے زیادہ 8 بار پارلیمنٹ کے دونوں ایوان میں لوکپال بنائے جانے کے لیے کانگریس کی سرکار اور جنتا پارٹی کی سرکاروں نے بل رکھا लेकिन कभी पास नहीं हो पाया। इस मुल्क के अंदर ये बात की मुहिम चल रही है कि जो भी लोकपाल बने उसमें चपरासी से लेकर प्राइम मिनिस्टर तक उसकी जद में हो, लेकिन कांग्रेस पार्टी ये कहती रही अब तक कि प्राइम मिनिस्टर इसके अंदर न रहे। अब की लगता है कि उन्होंने माना है पार्लियामेंट की जो सिलेक्ट कमेटी है उसके एक रिकमेंडेशन के मुताबिक कि प्राइम मिनिस्टर भी आ सकते हैं, लेकिन इस पूरे मामलात की जो पूरी देखभाल करेगा, इंक्वायरी करेगा, जो सीबीआई कहलाती है, सेंट्रल ब्यूरो ऑफ इन्वेस्टिगेशन, जो खोजताछ का महकमा है, वो सेंट्रल गवर्नमेंट के अंदर रहेगी। अब ये बहस है कि अगर कोई महकमा जिसके ऊपर मुल्क की सारी चीजों की देखभाल करने की जिम्मेदारी हो, लूट खसोट के खिलाफ अपनी कार्रवाई करने की जिम्मेदारी हो, जो देश की दौलत को लूटने से बचाए, वो प्रधानमंत्री से लेकर के और चपरासी तक की कारगुजारियों को देखे, लेकिन उसका अपॉइंटमेंट प्राइम मिनिस्टर ही करेगा, या जो बरसरे इख्तदार है, जो सत्ता में बैठे हुए लोग हैं, सरकार के लोग हैं, चाहे वो अफसरशाही हो चाहे सियासी और राजनीतिक नेतृत्व हो, वही सीबीआई का डायरेक्टर चुनेगा, वही सीबीआई के अफसर चुनेगा, तो फिर कैसे जांच, एक मुनसिफाना जांच, एक न्यायप्रिय जांच हो पाएगी, ये बहस मुल्क के अंदर चल रही है। अब देखते हैं जो हमारे अन्ना हजारे ये है उनके साथ कुछ ताकतें खड़ी हुई हैं, कुछ ऐसी हमारे मुल्क के अंदर जो फौज के जनरल थे वीके सिंह साहब रिटायरमेंट के बाद उनके साथ खड़े हुए हैं, बाकी तो सब दगी हुई कारतूसें इकट्ठा हैं जो समाजी नाम पर चल रही हैं, लेकिन अन्ना हजारे की तस्वीर एक साफ सुथरी तस्वीर है और गांधियाना और मुनसिफाना दोनों उनके दिमाग की सोच का हिस्सा है, तो इसलिए लोग ये सोचते हैं कि एक बड़ी मुहिम उनकी कयादत में उनके नेतृत्व में चलेगी।
नाज़रीन, आदाद व शुमार से पता चलता है कि अमरीका एक बार फिर एक नए इक्तसादी जुमूद में मुब्तला हो रहा है। अमरीका कई साल से इक्तसादी जुमूद का शिकार है और इससे बाहर निकलने की कोशिशें कर रहा है, और इस पर अमरीकी हुकाम ने उम्मीदें भी दिलाई थी, लेकिन नए आदाद व शुमार बताते हैं कि एक नया बहरान अमरीका के सामने है। मुलाजा फरमाइए हमारा तबसरा।
आदाद व शुमार इस बात की निशानदेही कर रहे हैं कि 2012 की चौथी सैमाही के दौरान अमेरिका की इक्तसादी शरह नमू में 0.1% की कमी वाकई हुई है। इससे कबल ये कहा जा रहा था कि गुज़िश्ता साल के आखिरी सैमाही के दौरान अमेरिका की शरह नमू में कम से कम 1% का इजाफा होगा, लेकिन ये पेशगोई तो पूरी होना दूर की बात है। अमरीका को इक्तसादी जमूद के नए दौर का सामना करना पड़ रहा है। गुज़िश्ता साल के आखिरी दिनों में कहा जा रहा था कि अगर व्हाइट हाउस और कांग्रेस के दरमियान हुकूमत के मालियाती अखराजात में कमी और टैक्सों में इजाफे के मामले पर इत्तेफाक राय न हुआ तो अमरीका फिस्कल क्लिफ से नीचे गिर जाएगा, और जिस वक्त व्हाइट हाउस और कांग्रेस के दरमियान मजकूरा मामलात पर मुज़ाकरात बड़े जोरों शोर के साथ हो रहे थे, उस वक्त भी अमरीका इक्तसादी जमूद का शिकार था। बहरहाल, इस वक्त अमरीकी मईशत अवामी अखराजात में कटौती, सार्फीन के एतमाद में कमी और यूरोप के मालियाती बहरान की शिद्दत से बराह रास्त मुतासिर हो रही है। आइंदा हफ्ते व्हाइट हाउस और कांग्रेस को आइंदा 10 बरस के दौरान $2 ट्रिलियन के अखराजात में कमी के बारे में किसी इत्तेफाक राय तक पहुंचना होगा, वरना अमरीका एक बार फिर फिस्कल क्लिफ के करीब पहुंच जाएगा। पेशगोई की जा रही है कि अगर ये इत्तेफाक राय हासिल हो गया तो कम से कम $600 अरब की रकम रमा साल के मालियाती साइकिल से बाहर निकल जाएगी। इस रकम का अखराजात से बाहर निकलने का वाज़ेह मतलब यह है कि अमरीका में बहुत सी इक्तसादी सरगर्मियां मुअत्तल और नाखालिस अंदरूनी पैदावार में कमी वाकई होगी। सार्फीन के एतमाद में कमी के नतीजे में अशियाए सर्फ की खरीदारी में जबरदस्त कमी होगी। अमरीका दुनिया में अशियाए सर्फ की सबसे बड़ी मंडी शुमार होता है और उसकी मंडी में जमूद का दारोमदार भी काफी हद तक आवाम के खरीदारी के रवैये और सोच पर उस्तवार है। इस वक्त ज्यादातर अमरीकी शहरी मुस्तकबिल के खौफ और नए मालियाती कवानीन पर अमल दरामद के बारे में पाए जाने वाली तशवीश की बिना पर गैर जरूरी अखराजात से गुरेजा हैं और सख्त दिनों के लिए ज्यादा से ज्यादा पैसे जमा करने की फिक्र में लगे हुए हैं। ये बात भी पूरी तरह वाज़ह है कि अमरीकी समाज में अशियाए सर्फ की खरीदारी में कमी, अपनी जगह पर पैदावार में कमी और बेरोजगारी में इजाफे नीज माशी तरक्की में गिरावट का बायस बनेगी, और क्योंकि हुकूमत के खजाने में पैसे नहीं हैं, लिहाजा उसे माशी किफायतशारी की पॉलिसी अपनाने पर मजबूर होना पड़ेगा। अमरीका बेलआउट पैकेज के नाम पर मार्केट में करेंसी इंजेक्ट करके अपनी मईशत को सहारा नहीं दे पाएगी। آخری بات یہ ہے کہ بحر اوقیانوس کے اس پار یعنی یورپ میں بھی مالیاتی بحران پوری شدت کے ساتھ جاری ہے اور امریکہ میں تیار کی جانے والی اشیاء کی طلب میں زبردست کمی واقع ہوئی ہے۔ دوسرے، یورپی منڈیوں میں اربوں ڈالر کا امریکی سرمایہ بھی خطرے سے دوچار ہے اور ہر لمحہ ممکن ہے کہ یورپی مالیاتی سونامی کی تند و تیز لہریں بحر اوقیانوس کو عبور کر کے امریکہ کے ساحلوں سے جا ٹکرائیں۔ یہ صورتحال اس وقت اور بھی خطرناک رخ اختیار کر جائے گی جب امریکہ اور یورپ کا مالیاتی بحران رماسال کے دوران مشرقی ایشیا کی سرحدوں میں سرایت کرے گا اور ہندوستان اور چین جیسے ملکوں کی اقتصادی ترقی میں کمی واقع ہوگی۔ ایسے حالات میں مشرقی ایشیا کی منڈیوں کے ہاتھ سے نکل جانے اور اس علاقے میں امریکی سرمایہ کے ڈوب جانے کے نتیجے میں امریکہ کی اقتصادی ترقی میں کمی کا اثر کھل کر سامنے آئے گا۔ یہ خطرات ایسے وقت میں امریکی معیشت کے لیے خطرہ پیدا کر رہے ہیں کہ اس ملک میں غربت کی شرح گزشتہ 3 عشروں کے مقابلے میں اپنی بلند ترین سطح پر پہنچ گئی ہے اور بے روزگاری کا تناسب 7% سے زیادہ ہو گیا ہے۔ بہرحال اگر آئندہ آنے والے مہینوں میں امریکی معیشت تنزلی کی سمت حرکت کرتی ہے تو صورتحال اور بھی بدتر ہو جائے گی، کیونکہ عالمی معیشت کا بہت بڑا حصہ امریکی معیشت پر مشتمل ہے، لہٰذا امریکہ کا جمود کی جانب جانا پوری دنیا کو جمود کا شکار بنانے میں مددگار ثابت ہوگا، جس کے منفی اثرات سے دنیا کے اربوں انسان براہ راست متاثر ہوں گے۔
ناظرین، ایران میں ان دنوں اسلامی انقلاب کی سالگرہ منائی جا رہی ہے۔ ایران کا اسلامی انقلاب رونما ہوا اور رونما ہونے کے بعد اپنے راستے اور اپنی ڈگر پر مسلسل آگے بڑھتا رہا۔ آج تک اس کے اہداف وہی ہیں جو اوائل انقلاب میں تھے، اس کا راستہ وہی ہے جو انقلاب کے بانی امام خمینی رحمۃ اللہ علیہ نے معین کیا تھا۔ یہ انقلاب نہ صرف ایران بلکہ عالمی سطح پر اور خاص طور پر عالم اسلام کی سطح پر بہت گہری اور عمیق تبدیلیوں کا باعث بنا ہے، جس کے اثرات آج ہمارے سامنے ہیں۔ اس موضوع پر ہم گفتگو کریں گے کہ اسلامی جمہوریہ ایران کے انقلاب نے عالم اسلام کی اور مسلمانوں کی بیداری میں کیا رول ادا کیا ہے، اور یہ کہ عالم اسلام میں جو لہر اس وقت ہے وہ اسلامی بیداری کی لہر ہے یا کوئی اور چیز ہے، اس پر گفتگو کریں گے۔ اس کے لیے ہم نے اسٹوڈیو میں دعوت دی ہے سیاسی امور کے ماہر جناب ساجد حسین رضوی صاحب کو۔ پروگرام میں آپ کا خیر مقدم ہے۔
بہت شکریہ۔
گفتگو کا آغاز ہم یہیں سے کرتے ہیں۔ ایک اہم نقطہ یہ ہے کہ اس وقت جو علاقائی سطح پر مختلف ملکوں میں، اسلامی ملکوں میں ہم بیداری دیکھ رہے ہیں، عوامی تحریکیں دیکھ رہے ہیں، جس کے نتیجے میں کئی ملکوں میں مغرب نواز حکومتیں جا چکی ہیں، گر چکی ہیں اور ان کی جگہ عوامی حکومتیں آ چکی ہیں۔ بہرحال ان کے سامنے مشکلات ہیں جو بھی ہیں۔ ایک خاص رد عمل مغربی میڈیا کا، مغربی حکام کا یہ دیکھنے میں آیا کہ انہوں نے اس کو بہار عرب کا نام دیا،
جی بالکل،
اور قائد انقلاب اسلامی کے بقول پوری یہ کوشش کر رہے ہیں کہ اس کو اسلامی بیداری کا نام نہ دیا جائے۔ اس بات پر خاص طور پر تاکید ہو رہی ہے، یہ اسلامی بیداری ہے یا نہیں، اور اگر ہے تو مغربی ممالک خاص طور پر اس بات پر کیوں تاکید کر رہے ہیں کہ اس کو اسلامی بیداری نہ کہا جائے؟ کیا تبصرہ آپ کا؟
جی بہت شکریہ آپ کا۔ اس میں کوئی شک نہیں کہ یہ جو بیداری کی لہر اس وقت ہم شمالی افریقہ کے بعض ملکوں میں اور عالم عرب میں دیکھ رہے ہیں، اس میں اسلامی عنصر جو ہے وہ بالکل واضح اور نمایاں ہے۔ البتہ جیسے کہ آپ نے رہبر انقلاب اسلامی کے بیان کی طرف اشارہ کیا کہ جس وقت یہاں اسلامی بیداری سے متعلق کانفرنسیں ہوئیں، اور اس کے علاوہ جو ایک کانفرنس یہاں پر ہوئی جس میں ناوابستہ تحریک کے رکن ممالک بھی جو ہیں وہ آئے تھے، اس سے خطاب کرتے ہوئے رہبر انقلاب اسلامی نے ایک بہت ہی لطیف اشارہ کیا تھا مصر کے عوام اور حکام کو مخاطب کر کے موجودہ، کہ مصری عوام سے اور وہاں کے لوگوں سے جو توقعات تھیں وہ یہ تھی، یعنی میں ان کا کلام کا مفہوم بتا رہا ہوں، کہ جی یہ بہت پہلے ہونا چاہیے تھا،
جی
جو کام وہاں پہ ہوا ہے تاخیر سے ہوا، لیکن بہرحال انجام پایا اور اس کی توقعات جو ہیں پوری پوری تھیں اسلام انقلاب کے تعلق سے۔ اور یہ صورتحال جیسے کہ آپ نے کہا کہ اس کا عالم عرب میں جو بیداری کی جو لہر ہے اور یا شمالی افریقہ کے بعض ملکوں میں، اس کو مغربی میڈیا، مغربی حکام جو ہیں وہ بہار عرب کا نام دے رہے ہیں، اور اس بات سے گریزن حضرات ہیں کہ وہ اس بات کو قبول کریں، تسلیم کریں کہ یہ اسلامی بیداری کی تحریک ہے یا اس میں اسلامی عنصر جو ہے وہ نمایاں ہے. یہی وجہ ہے کہ ہم دیکھتے ہیں کہ جب مصر میں جو تحریک سامنے آئی اور التحریر اسکوائر پر جو کئی دنوں تک مظاہرین جو ہیں وہاں جمع رہے، کہ جو اس بات پر منتج ہوا کہ حسنی مبارک کو اقتدار سے ہاتھ دھونا پڑا، وہاں نماز کے اجتماع، نماز جماعت کے اجتماع ہوتے تھے، نماز جمعہ ہوتی تھی، اور ہزاروں کی تعداد میں مرد اور خواتین بیک وقت سجدے میں جاتے تھے، رکوع میں جاتے تھے، تشدد میں جاتے تھے، لیکن ان کی ایک بھی تصویر جو ہے وہ ایسی کہ جس میں ان لوگوں کو نماز پڑھتے دکھایا گیا ہو، دعائیں کے لیے ہاتھ اٹھاتے ہوئے دکھایا گیا ہو، سجدے میں جاتے دکھایا. اس سے مغربی میڈیا اور ان سے متعلق یا ان سے وابستہ جو میڈیا تھا وہ گریزہ نظر آتا رہا. وہ یہی کہتے رہے کہ ہاں وہاں پر جو ہے بہت دباؤ تھا، لوگ گھٹن میں تھے، اقتصادی فشار تھا، اقتصادی دباؤ تھا، جس کے نتیجے میں جو لوگ اٹھے. یہی چیز جو ہے انہوں نے تیونس کے حوالے سے بھی جو ہے کہی تھی کہ وہاں پر جو ہے لوگ بہت ہی غربت اور مشکلات میں کا شکار تھے، نتیجے میں عوام نے جو ہے وہ بغاوت کی اور سڑکوں پر آ گئے، اور علی بن زین العابدین کو جو ہے وہاں سے بھاگنا پڑا اور اقتدار چھوڑ کر وہ سعودی عرب میں پناہ لینے پر مجبور ہوا. لیکن یہاں دلچسپ بات یہ ہے کہ جس وقت وہاں حکومت چینج ہوئی اور زین العابدین بن علی کو بھاگنا پڑا، جو اس وقت انٹرویو جو وہاں کے لوگوں کے، جوانوں کے، مختلف حضرات کے دیکھنے میں آیا اور سننے میں آیا، اس میں کئی ایسے انٹرویو تھے، انہوں نے کہا کہ اب ہم جو ہیں وہ آزادی کے ساتھ جو ہے حجاب کر کے جو ہے یونیورسٹی، کالج اور اپنے دفاتر جا سکیں گے. ایک انٹرویو میں ایک خاتون کو یہ کہتے سنا گیا کہ اب ہم نماز جماعت میں جو ہے، نماز جمعہ میں جو ہے وہ آزادی کے ساتھ شریک ہو سکیں گے. یعنی پہلے وہاں پر ایک اسلامی ملک تیونس، اس میں اتنی بڑے پیمانے پر پابندیاں لگی ہوئی تھیں شدت کے ساتھ کہ خاص عمر کے لوگ ہی نماز جمعہ کے اجتماعات میں شرکت کر سکتے تھے، خاص ایج کے لوگ جو ہیں وہ مذہبی اجتماعات میں جا سکتے تھے، نوجوانوں کو روکا جاتا تھا، ان پر پابندیاں تھیں. تو اس قسم کی بہرحال چیزیں باقی ممالک میں بھی تھیں. مصر بھی اسی قسم کے بحران سے جو ہے وہ دو چار تھا اور مشکلات میں پھنسا ہوا تھا کہ جہاں یہ چینج آئی اور تبدیلی آئی، اور اس میں کسی کو کوئی شک نہیں کرنا چاہیے کہ اس علاقے میں جو بیداری کی جو لہر آئی ہوئی ہے، یہ بیداری کی لہر خالص اسلامی لہر ہے. البتہ اس میں رکاوٹیں ہیں، مشکلات ہیں، کیونکہ ان ملکوں میں واحد قیادت جو ہے جسے ہم کہیں وہ سامنے نظر نہیں آ پا رہی ہے، ورنہ یہ بالکل اسلامی انقلاب سے جو متاثر ہے، جو 11 فروری 1979 کو ایران میں جو ہے رونما ہوا، لیکن اس فرق کے ساتھ کہ یہاں قیادت جو ہے وہ ایک مرجع تقلید کے ہاتھ میں تھی، امام خمینی رضوان اللہ تعالیٰ علیہ کے ہاتھ میں تھی، اور واضح اور مشخص قیادت تھی. اسلام انقلاب سے برسوں پہلے، کم سے کم 15-16 سال پہلے یہ قیادت جو ہے سامنے آ چکی تھی اور یہ تحریک چلی تھی، لیکن دیگر ممالک میں جو ہے قیادت کا جو ہے ہم دیکھ رہے ہیں کہ فقدان ہے، اور یہی جو ہے وہ تھوڑا سا فرق ہے ان ممالک میں آنے والے انقلابات اور ایران کے اسلام انقلاب میں.
جی ناظرین، نئی دہلی اسٹوڈیو سے پروگرام میں ہمارا ساتھ دے رہے ہیں سیاسی امور کے ماہر جناب محمد احمد کاظمی صاحب. محمد احمد کاظمی صاحب، ہماری گفتگو ہو رہی ہے کہ اسلامی ملکوں میں جو عوامی تحریک ہے یہ اسلامی بیداری ہے، یہ ہمارا کہنا ہے، ایران کا کہنا ہے، عالم اسلام کے مفکرین کا کہنا ہے، لیکن مغربی میڈیا اور حکام کی اس بات پر تاکید ہے کہ یہ اسلامی بیداری نہیں بلکہ بہار عرب ہے. آپ کا تبصرہ کیا ہے؟
بسم اللہ الرحمن الرحیم. میں اس میں بہت کھلے الفاظ میں یہ کہنا چاہوں گا کہ جب سے ایران میں اسلامی انقلاب کامیاب ہوا 1979 سے، تبھی سے جس طرح سے معاندانہ جو رویہ امریکہ اور دوسرے مغربی ممالک کا رہا ہے وہ ہمارے سب کے سامنے ہے، اور وہ کسی بھی طرح سے اس خطے میں آنے والی تبدیلی کو ایران کے انقلاب سے جوڑ کر کے نہیں دیکھنا چاہتے، کیونکہ انہوں نے شروع سے ہی ایران میں آنے والے اسلامی انقلاب کی مخالفت کی ہے، اور وہ انہیں وہ یاد ہے کہ جب کبھی وہ بحث ہوتی تھی کہ اسلامی انقلاب ایکسپورٹ کیا جائے گا، یعنی دوسرے ملکوں میں اس کا اثر ہوگا، تو وہ اس وقت بھی اس بحث میں ہمیشہ آگے آگے ہوتے تھے کہ इस इनकलाब को महदूद कर दिया जाए और ईरान के बाहर इसमें इसका कोई असर ना हो, हत्ता कि ईरान में भी इसे नाकाम कर दिया जाए, जिसके लिए उन्होंने इराक की तरफ से ईरान के खिलाफ जंग शुरू कराई थी, वो इनकलाब को कमज़ोर और ख़त्म करने के लिए कराई थी। तो अब जबकि इसके समरात इस पूरे खित्ते में, बल्कि मैं तो इसको पूरी दुनिया में आने वाली तब्दीलियों से जोड़कर देखता हूं, इसका मतलब ये कतई नहीं है कि सभी मुल्कों में ऐसी ही तब्दीली आ जाए, लेकिन मैं इसको इस तरह से देखता हूं कि लोगों के सोचने का तरीका बदल जाए और बदला है। और जिस तरह से ईरान ने इस्लामी इनकलाब के बाद तनहा अपना मुल्क अपनी आज़ादी के साथ चलाने का सलीका तरीका दुनिया को बताया है, वो मैं समझता हूँ बहुत ही पूरी दुनिया को असरअंदाज किए हुए है। जो नज़दीकी खित्ते के ममालिक हैं, जो शुमाली अफ्रीका के ममालिक हैं या अरब ममालिक हैं, उनमें जो तब्दीलियाँ आ रही हैं वो बज़ाहिर बिल्कुल सामने हैं। जैसा कि हमारे साथी साजिद साहब ने जिक्र किया कि वहाँ की वो तस्वीरें, तहरीर स्क्वायर की वो तस्वीरें नहीं दिखाई जाती थीं जिसमें लोग नमाज पढ़ते हुए नजर आएं, जुमे की नमाज पढ़ते हुए नजर आएं, महज वो नारेबाजियों की तस्वीरें दिखाते थे। तो उनकी तो कोशिश हमेशा, जो इस्लामी इनकलाब की जो दुश्मन ताकतें हैं उनकी कोशिशें हमेशा ये रही हैं कि इस इनकलाब को नाकाम इनकलाब या कमज़ोर इनकलाब साबित कर सके और इस पूरे खित्ते के लोगों को इस इनकलाब से दूर रख सके। मैं जो एक बात खास तौर पर इस मौके पर कहना चाहूँगा वो ये कि मैंने इस खित्ते के मुख्तलिफ मालिक के दौरे किए हैं, मैंने कई अरब मुल्कों के लोगों से, खुद अरब ममालिक में भी और जो दूसरे यूरोपीय मुल्कों में रहते हैं उन लोगों से भी मैं मिला हूं, वो उनके अंदर एक ख्वाहिश है, एक तमन्ना है। वो ये समझते हैं कि जिस तरह से ईरान सरबुलंदी के साथ तरक्की कर सकता है, तनहा चल सकता है, अपनी खारजा पॉलिसी, अपने मुल्क के अंदरूनी हालात, अपनी पॉलिसीज को तय कर सकता है, आखिर हम क्यों नहीं कर सकते। तो ये जो उनके जहन में सवाल उभरा जिसके नतीजे में वहाँ की आवाम खुलकर के सामने आई, मैं समझता हूँ कि वो ईरान के इस्लामी इनकलाब का ही असर है। और ये तो नज़दीकी ममालिक में असर है, जो दूर दूसरे मुल्कों में, हत्ता के यूरोप में या एशिया के दूसरे मुल्कों में भी, वो कम से कम ईरान की इसलिए ज़रूर इज्जत करते हैं कि वहाँ के लोगों ने अपने मुल्क को अपने दम पर, अपनी सोच के दम पर, अपने तरीकों से फैसले लेकर, खारजा पॉलिसी को आगे बढ़ाते हुए उस मुल्क ने दूसरे मुल्कों के मुकाबले में इस पूरे खित्ते में जितनी इस मुल्क ने तरक्की की है, तमाम पाबंदियों के बावजूद, तमाम मुखालिफतों के बावजूद, ऐसा दूसरे मुल्कों में नजर नहीं आता। तो मैं समझता हूं कि नजरियाती तौर पर पूरी दुनिया में इस्लामी इनकलाब का असर है और सियासी और समाजी तौर पर आसपास के जितने ममालिक हैं जहां तब्दीलियां आ रही हैं, जहां आ चुकी हैं और जहां अभी तब्दीलियां करवट ले रही हैं। मैं जब कहता हूं इन ममालिक में, खासतौर पर बहरीन, यमन और खित्ते के दूसरे ममालिक में भी लोगों ने अपनी हुकूमत के खिलाफ सड़कों पर आने की जो हिम्मत की है, जो अब से पहले कभी नहीं होती थी, वो अब नजर आ रही है और वो वाज असर नजर आता है इस्लामी इनकलाब का।
जी साजिद रिजवी साहब, माफ कीजिएगा, जो इनकलाब ईरान में आया, हम देखते हैं कि दो सतह पर इनकलाब ने हालात को बदल दिया। एक तो मुल्क के अंदर शाही हुकूमत थी, ख़त्म हो गई और मुल्क के का जो निज़ाम था ख़त्म हो गया और अवामी हुकूमत बनी, इस्लामी हुकूमत बनी। ये तब्दीली मुल्क के अंदर की थी जो ज़ाहिर उसी वक्त रूनुमा हुई और अपने रास्ते पर आगे बढ़ने लगी और आज तक आगे जा रही है। इसका जो असर इलाकाई सतह पर और आलमी सतह पर, जैसा जिसकी तरफ इशारा किया मोहम्मद अहमद काजमी साहब ने, इसका जो असर इलाकाई और आलमी सतह पर हुआ वो ये कि उस वक्त दो खेमे थे, एक मगरबी ब्लॉक और मशरकी ब्लॉक, दुनिया के ममालिक या इस ब्लॉक में थे या उस ब्लॉक में थे, हालांकि नवाबस्ता तहरीक भी अमल में वजूद में आ चुकी थी लेकिन अमली तौर पर ममालिक वाबस्ता थे किसी न किसी ब्लॉक से। ईरान ने आके एक नया रास्ता ईजाद किया कि और इस पर अमली तौर पर साबित किया कि न इस ब्लॉक में न उस ब्लॉक में, बल्कि एक بالکل پوری طرح سے آزاد ایک نیا راستہ. آج ہم یہ دیکھ رہے ہیں کہ ایران کے انقلاب کے یہ اثرات ہم کو علاقے میں نظر آ رہے ہیں, علاقائی ممالک میں نظر آ رہے ہیں, علاقائی ممالک کے عوام اپنی حکومتوں کے خلاف پرزور طریقے سے سامنے آ رہے ہیں, اور اس کے ساتھ ہی ساتھ سامراجی ملکوں کے خلاف بھی وہ ڈٹ کر مظاہرے کر رہے ہیں. جیسا ہم نے دیکھا مصر میں اسرائیلی حکومت, اسرائیلی سفارت خانے پر قبضہ ہوا, یا پیغمبر اسلام کی توہین کے بعد جس طرح کے مظاہرے مصر میں ہوئے. تو ہم یہ دیکھتے ہیں کہ سامراجی ممالک کے خلاف عوام ڈٹے ہوئے ہیں پوری طرح سے. ہم یہ مانتے ہیں کہ یہ ایران کے اسلامی انقلاب کا نتیجہ ہے, لیکن اس کے اثرات کے سامنے آنے میں اتنا وقت کیوں؟
جی, جیسا کہ آپ سے میں نے پروگرام کے آغاز میں جو ابتدائی سوال کے جواب میں کہا تھا کہ اس میں جو تاخیر ہوئی, خاص طور پر جیسے کہ رہبر انقلاب اسلامی نے اپنے خطاب میں اشارہ کیا تھا مصر کے حوالے سے, اس کی بنیادی وجہ وہاں حاکم ڈکٹیٹرشپ ہے ان ملکوں میں, اور جو حکمراں ہیں اور حکمراں طبقہ جو ہے وہ ہرگز اپنے عوام کو اس بات کی مجال یا اجازت نہیں دیتا کہ وہ اس بات کا اظہار کریں. امام خمینی رحمۃ اللہ علیہ نے اپنے, مجھے یاد پڑتا ہے, اپنے کسی خطاب میں یہ کہا تھا کہ اگر ان ممالک کے حکمرانوں کو ہٹا دیا جائے
جی
اور ان اپنے عوام کو تھوڑی سی فرصت دیں, وقت دیں اور ان کو آزاد چھوڑ دیں, تو دیکھیں گے کہ اسلامی انقلاب کے اثرات کہاں تک پہنچے ہیں, اور عوام جو ہیں مسلمان جو ہیں دنیا بھر کے, چاہے وہ مشرق و مغرب میں بسنے والے ہوں, چاہے یورپ اور امریکہ میں, وہ کس حد تک اس انقلاب کو جو ہے وہ فالو کرتے ہیں, پسند کرتے ہیں اور اس سے انس اور لگاؤ رکھتے ہیں. اور یہ وہ حکمران اور حکومتیں ہیں کہ جو اپنے عوام کو روکے میں ہیں, ان کے راستے میں رکاوٹیں ڈالے میں. یعنی امام خمینی رحمۃ اللہ علیہ نے گویا کہ یہ بات اس حوالے سے کہی تھی کہ یہ جو کہا جاتا تھا کہ ایران الگ تھلگ ہے, ایران دنیا سے کٹا ہوا ہے, تو ایران دنیا سے کٹا ہوا نہیں ہے, بلکہ دنیا کو روکا ہوا تھا ان حکمرانوں نے, ان طبقات نے کہ جو حکومتیں کر رہے ہیں عرب ممالک پر اور اسلامی ملکوں پہ. تو یہ جو تاخیر ہم جو دیکھ رہے ہیں اس کی بنیادی وجہ جو یہی ہے کہ اتنی گھٹن تھی, اتنا سیاسی دباؤ تھا, اتنا پریشر تھا عوام پر کہ ان کو جو ہے وہ اس بات کی مجال نہیں دی جاتی تھی کہ وہ اپنی حکومتوں سے جو ہے باز خاص کریں, یا اپنی حکومتوں پر دباؤ ڈال سکیں, یا اپنی آواز جو ہے وہ بلند کر سکیں اور سرحدوں سے باہر پہنچا سکیں اور بتا سکیں کہ وہ اسلامی انقلاب کو یا اسلام کو یا دین کے نام پر حکومت کے قیام کو یا دین اور سیاست کو, یہ جو اسلامی جمہوریہ ایران نے یا امام خمینی نے جو پالیسی دی اس کو کس حد تک جو ہے وہ چاہتے ہیں یا اس کے پابند ہیں. تو بہرحال یہ تاخیر کی بنیادی وجہ یہ تھی کہ مشرق اور مغرب کی دونوں طاقتوں نے جو ہے وہ اس بات کو پر متفق تھے, وہ اپنے تمام تر اختلافات کے باوجود کہ اسلامی انقلاب کا راستہ روکا جائے, اس کے ایکسپورٹ ہونے سے اس کو روکا جائے, اور خطے کے جو رجت پسند ممالک تھے, عرب حکام تھے, جو یا زیادہ تر ان میں تو وہی تو ڈکٹیٹرشپ تھی جو امریکہ سے وابستہ تھے, امریکہ نواز سے اور آج بھی ہیں, وہ اس بات کی اجازت نہیں دیتے تھے کہ اسلامی انقلاب کے اثرات جو ہیں ان کے ملکوں میں پہنچیں یا نمایاں ہو کر سامنے.
بہت بہت شکریہ محمد احمد کاظمی صاحب. ہمارے پاس ڈیڑھ منٹ کا وقت ہے, میں آپ سے اختصار کے ساتھ جواب چاہوں گا. کیا ہم یہ کہہ سکتے ہیں کہ دنیا کو, دنیا کی قوموں کو یہ انتظار تھا کہ ایران میں انقلاب آیا ہے, کس طرح کا نمونہ آتا ہے, کیا واقعی کامیاب نمونہ ایران پیش کر پاتا ہے یا نہیں, اور یہ کہ ایران نے کامیاب نمونہ پیش کیا اور اس کے بعد لوگوں کو یقین آیا کہ ہاں سامراجی طاقتوں سے کے خلاف اٹھ کر بھی کامیاب حکومت دی جا سکتی ہے, آپ کیا کہیں گے؟
جی ہاں, میرا یہ سمجھنا ہے کہ ایران نے ایک پوری طرح سے کامیاب تجربہ کیا اور دنیا کے سامنے ایک نمونہ پیش کیا, اور اس نمونے میں چار چاند تب لگ گئے جب 8 سال کی جنگ جو صدام حسین کو مختلف ملکوں کی مدد سے لڑی جا رہی تھی اس میں بھی ایران نے گھٹنے نہیں ٹیکے اور اسے کوئی ناکامی نہیں ملی, اور اس کے بعد جتنی پابندیوں کے ساتھ اس ملک نے ترقی کی, میں سمجھتا ہوں وہ افراد جو اس خطے میں سفر کرتے رہتے ہوں یا یہاں کے لوگوں سے رابطے میں ہوں وہ اس بات کو اچھی طرح سمجھ سکتے ہیں کہ ترقی کا مطلب کیا ہوتا ہے.
بہت بہت
جتنی تعلیمی میدان میں, سماجی میدان میں, اقتصادی میدان میں, جتنی خود کفالت ایران نے حاصل کی ہے.
بہت بہت شکریہ کاظم صاحب, بہت شکریہ. ناظرین, آپ نے دونوں تجزیہ نگاروں کی گفتگو ملاحظہ فرمائی. ہم امید کرتے ہیں کہ ایران کا اسلامی انقلاب جس طرح کامیابی سے آگے بڑھ رہا ہے، علاقے کے دیگر ممالک کے بھی انقلاب اسی طرح اور اسی نہج پر آگے بڑھیں گے اور اپنے منزل تک پہنچیں گے۔ اگلے پروگرام اور اگلی ملاقات تک آپ سے اجازت چاہتے ہیں، خدا حافظ۔